नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। झेन्जी पुस्ताको आन्दोलनपछि रूपान्तरणको आवश्यकता महसुस गरेका राजनीतिक दलहरूले त्यसका लागि छलफल, बैठक र प्रक्रियाहरू अगाडि बढ़ाएका छन्। त्यसमध्येको एउटा दल माओवादी केन्द्रले केन्द्रीय समिति नै भंग गरेको छ। उसले मंगिरमा विशेष महाधिवेशन गर्न आयोजक समिति गठन गरेको छ। दलीय गतिविधि, रूपान्तरणको आवश्यकता र सम्भावनाको विषयमा कुराकानी गर्नेछौ। माओवादी नेता लेखनाथ दाहाल हामीसँग हुनुहुन्छ। दाहालज्यू,
हजुर,
स्वागत छ यहाँलाई।
धन्यवाद।
अब यो पछिल्लो आन्दोलनका बारेमा दलहरूका विभिन्न खालका धारणा रहे, माओवादी केन्द्रले ठ्याक्कै के भन्यो, कसरी लियो?
पछिल्लो जेन्जी पुस्ताको जो आन्दोलन छ, मूलत तत्कालीन ओली सरकार जसले सरकारमा बसेर सम्पूर्ण राजकीय संरचनाको दलीयकरण दुरूपयोग गर्ने अख्तियार अदालत लगायत सम्बन्धित संवैधानिक निकायले पनि दबाव र प्रभावमा राखेर जो संस्था भ्रष्टाचारको नेतृत्व गर्यो, त्यो व्यतिथि अराजकता अनियमितता कुशासन कुकर्मको उत्कर्षमा पुगिसकेपछि जनताको आवेगको प्रतिनिधित्व गर्दै अन्तिम समयमा जो सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइसकेपछि सिङ्गो जेन्जी पुस्ता जसलाई प्रत्यक्ष प्रभाव पर्यो, उहाँहरू सड़कमा निस्किनुभयो र सड़कमा निस्किसकेपछि हामीले भनेका थियौँ कि जेन्जी पुस्ताले उठाएका जायज मागहरू सम्बोधन गर्नुपर्छ, सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्छ। उहाँहरूको तीनटा माग, सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने, सुशासन र प्रत्यक्ष कार्यकारी राष्ट्रपति, तीनटा मागसहित उहाँहरू सड़कमा निस्किएपछि हाम्रो पार्टीका सभ्य अध्यक्ष प्रचण्डले लिखित वक्तव्य नै जारी गरेर उहाँको मागप्रति ऐक्यता जाहेर गर्नुभयो र त्यसपछि जायज माग पूरा गर्न सरकारलाई हामीले त्यति बेलै दबाब दिएका थियौँ। यहाँलाई राम्रोसँग थाहा छ,
घटनाक्रम भन्दा पनि ठ्याक्कै हामीले यो भन्यो, यो आन्दोलनलाई माओवादीले यसरी लियो, त्यति चाहिँ ठ्याक्क भनिदिनुहोस् न।
होइन, जेन्जी पुस्ताको आन्दोलन प्रति हाम्रो ऐक्यता एजेन्डा विषयले ऐक्यता छ, जो हामीले 72 को संविधानमै हस्ताक्षर गर्ने प्रक्रियामै यसलाई भिन्नमत सहित यी मुद्दाहरू हामीले सुरक्षित राखेका थियौँ। पछिल्लो समय जेन्जी पुस्ताले यी मुद्दाहरू बोकेका छन्। हाम्रो ऐक्यता लगातार ऐक्यता छ, तर जेन्जी पुस्ताको आवरणमा जो पछिल्लो समय आगजनी, हत्या, हिंसा, लुटपाट जो भयो, त्यहाँ सुनियोजित षड्यन्त्र छ, घुसपेट छ र ती पात्रहरू जो अपराध क्रममा संलग्न छन् तीलाई कानुनको दायरामा ल्याउनुपर्छ र सशक्त कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग छ।
लोकतन्त्र र संविधानमाथि जुन खालको बादल देखियो भनेर जसरी भनिएको छ, आशंकाहरू व्यक्त गरिएको छ, अब त्यो हट्यो या हट्ने क्रममा छ, अथवा यहाँहरू के भन्नुहुन्छ?
साँच्चै पनि यहाँलाई राम्रोसँग थाहा छ कि पछिल्लो समय विशेष गरी जेन्जी पुस्ताको आन्दोलनमा चाहिँ अब प्रत्यक्ष घुसपेट र त्यसलाई दुरुपयोग गर्ने उद्देश्यले देशी विदेशी प्रतिक्रिया लागेको कुरा प्रष्ट छ। गएका केही घण्टा, 24 गते पछिका केही घण्टा त सिङ्गो लोकतन्त्र जङ्गी अड्डामा गएर चाहिँ केन्द्रित भएको, जङ्गी अड्डा आफैले प्रधानमन्त्रीको टेन्डर आह्वान गर्दै दिल्ली पत्र लिएर जाने परिस्थिति सिर्जना भयो र यो मुलुकमा धमिलो पानीमा माछा मार्ने लामो समयदेखि प्रयत्न गरिरहेका प्रतिगामीहरू र समाजवादीहरू जसले नेपालमा जेलेन्स्की जन्माउने र नेपाललाई युक्रेन बनाउने, दक्षिण एसियामा मूलत चाहिँ सैन्य अखडा सृजना गर्दा यसलाई दक्षिण एसियालाई नै राजनीतिक प्रभाव राख्ने जो एउटा विश्व भू राजनीतिको जो प्रभाव छ, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको फेरबदल छ, त्यस कारणले गर्दा सङ्कट सबै टरेको छैन र मूलत लोकतन्त्र अपहरित हुने, जङ्गी अड्डामा पुग्ने, जङ्गी अड्डा मार्फत बाहिर अन्त कतै जाने, संविधान खारेज गरिदिने र फेरि मुलुकलाई प्रतिगमन,
यहाँहरूले गरेको यो चिन्ता छ नि, यो चिन्ता चाहिँ लाई समाधान गर्न दलहरू, यहाँहरू नेपाली काँग्रेस जसले 2007 सालदेखि लोकतन्त्रका लागि आजसम्म आज पर्यन्त उसले काम गरिरहेछ, एमाले 46 सालको आन्दोलनमा काँग्रेस र एमाले मिले, 62-63 यहाँहरू आउनुभयो लोकतन्त्र संविधानको चाहिँ यहाँहरूले बनाउनुभयो, यो संविधान जोगाउन अथवा लोकतन्त्र जोगाउन भनौँ न, संविधानमा त फेरबदल होला, पुनर्लेखन होला, संशोधन होला, त्यो संविधान चाहिँ निश्चित समयमा त्यो परिवर्तन हुने नै विषय हो। यद्यपि लोकतन्त्रको जुन कुरा छ, मुलुकको सार्वभौम सत्ताको, राष्ट्रिय अखण्डताको कुरा छ, यो जोगाउन दलहरू यहाँहरू कतिको सक्षम हुनुहुन्छ या यहाँहरूको दलहरूको विभाजनले त्यसलाई अझ अप्ठ्यारो पार्ने अवस्था देखिन्छ?
अहिले मैले जोड्दै थिएँ, पछिल्लो समय कङ्ग्रेस र एमालेको जो संयुक्त सरकार थियो गएका 14-15 महिनामा उहाँहरूको सरकार निर्माण प्रक्रिया नै के हो भन्दाखेरि एउटा बिचौलियाको दबाव र प्रभावमा सरकार,
अब त्यो कुरा त्यो कुरा अब त्यति धेरै फर्कनु
पर्ने हुन्छ, मैले कहाँ जोड्नु पर्छ
भने अबको यात्राका सन्दर्भमा
मैले विगतबाट शिक्षा लिनै पर्ने हुन्छ। कङ्ग्रेस एमाले
हामीसँग छोटो समय छ, लामो कुनै अन्तर्वार्तामा
कङ्ग्रेस एमाले संयुक्त सरकारमा थिए, उहाँले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु भयो, होइन, सामाजिक सञ्जाल खोल्नुपर्छ भनेर सडकमा निस्केका अबोध बालबालिकामाथि उहाँले नभए निरसन छ दमन गर्नुभयो क्रूर हत्या गर्नुभयो
त्यो विषय भइसक्यो मैले यहाँलाई यहाँको ध्यान आकर्षण फेरि पनि गराए अबको अबको समयमा
कंग्रेस एमालेको मैले संस्था दिशाले कंग्रेस एमाले सजिलै सडकमा निस्किने जनताले पत्याउने उहाँ परिस्थिति छैन हामी त प्रतिपक्षमा थियौँ हामीले खबरदारी गरेका थियौँ
होइन त्यो त अब फागुन 21 चुनाव होला त्यसमा हजुर फागुन 21 चुनाव होला त्यसमा एउटा जनमत कसले पाउला त्यो त आफ्नो ठाउँमा छ मैले यति मात्रै भन्न खोजेको कि दलहरू चाहिँ अहिलेको जुन आशंकाको कुरा गरिएको छ या बादल मडारिएको भनिएको छ त्यो बादल हटाउन दलहरू सक्षम छन् या छैनन् अथवा नयाँ दलहरू चाहिँ आएर हटाइदिन्छन् यहाँहरूको चाहिँ दृष्टिकोण के हो त्यो त जनताले निर्णय त दिन्छन् नै
होइन त्यो जेएनजी आन्दोलनको आवरण दलहरूमाथि सुनियोजित हस्तक्षेप भएको कुरा त यहाँले देख्न सक्नुहुन्छ दलीय संरचनाहरू सिंहदरबार जल्यो संसद भवन जल्यो अदालत जल्यो अख्तियार जल्यो राष्ट्र ब्याङ्क जल्यो व्यवस्थापिका कार्यपालिका न्यायपालिकाका तलसम्म न संसद भवनदेखि वडा कार्यालयसम्म चलेका छन् यो त सुनियोजित छ यसलाई त हामीले के गर्नुपर्छ दलीय व्यवस्था नै उन्नत व्यवस्था हो किनभने पार्टी जनताले निर्माण गर्छ नेता जनताले निर्माण गर्छ त्यस अर्थमा पछिल्लो समय परिस्थिति बदलिएको छ जनताले कुन पार्टीलाई बलियो बनाउँछ कुन नेतालाई छान्छ भन्ने कुराको त्यसको चाहिँ अग्नि परीक्षा त हामी निर्वाचनै जानुपर्छ जो अन्तरिम सरकारले फागुन 21 निर्वाचन तोकेको छ असहमतिका बावजुद सुशीला कार्कीको नेतृत्व सरकारलाई समर्थन गर्दै फागुन 21 निर्वाचन समय अवधिभित्रै हुनुपर्छ भन्ने मान्यता माओवादीले राख्छ यस अर्थमा अब फागुन 21 निर्वाचन गइसकेपछि के हुन्छ अग्नि परीक्षामा कुन पार्टीलाई जनताले अनुमोदन गर्छ यिनी पार्टीले गर्छ अथवा नयाँ पार्टी जनताले निर्माण गर्छ भन्ने कुरा जनताको हातमा छ जनता नै न्यायाधीश छौँ त्यस कारण जनताको चाहिँ जानुपर्छ र दलहरू बिना त दलीय व्यवस्था बिना त चाहिँ स्वभावले लोकतन्त्र फस्टाउँदैन लोकतन्त्र उन्नत पक्ष नै दलहरू हुन् दलीय व्यवस्था हो अहिले लोकतन्त्र सङ्कटमा छ राष्ट्रियता सङ्कटमा छ होइन भौगोलिक अखण्डता सङ्कटमा छ संविधान नै चाहिँ अब निष्क्रिय जस्तो भएको छ यी सबैलाई व्यवस्थित ढङ्गले सुशासन संयुक्त र सामाजिक न्यायको जनताको आकाङ्क्षा पुरा गर्नु त फेरि हामी अब एकपटक निर्वाचनै जानुपर्ने हुन्छ कसलाई जनताले अनुमोदन गर्छ राजकीय सत्तामा पुर्याउने कुरा त जनताको हातमा छ यसकारण निर्वाचन बाहेक अरू कुनै विकल्प छैन कि अब हाम्रो परीक्षाको चाहिँ अन्तिम परिणाम भनेको अब जनताले नै चाहिँ दिने हुन्छ
अब जेएनजी पुस्ताले जुन खालको मुद्दाहरू राख्यो मूल रूपमा भ्रष्टाचारको नियन्त्रण भनौँ न निर्मूलीकरणै उनीहरू भनिरहेका छन् कति सम्भव छ त्यो आगामी दिनमा देखिएला सुशासनको कुरा उठेको छ भन्छन् आफन्त नातागोता बिचौलिया यहाँले अघि भनेका यी सबै कुराको अन्त्य भनिएको छ अब यहाँहरूले पनि अब हामी सुधार गर्छौं हाम्रा चाहिँ कमी कमजोरी भए भनेर भन्नुभयो सबै दलले त्यो कुरा करिब करिब स्वीकार गरेको अवस्था छ अब नेतृत्वमै अब पुरानो नेतृत्व नरहने भन्ने खालको अवस्था पनि करिब करिब भएको छ वर्षमान पुनले यहाँको पार्टीको नेताले अब हुने विशेष महाधिवेशनमा अध्यक्ष प्रचण्ड उम्मेद्वार हुनुहुन्न भनेर भन्नुभएपछि यहाँहरूको पार्टीमा पनि अब रूपान्तरण पुस्तान्तरणको कुरा आइ नै हाल्यो अब यो कुराहरू कतिको सम्भव हुन्छ त यहाँको पार्टीले त अझै अब यो जीवनशैलीकै बारेमा पनि अब सम्पत्ति हामी छानबिन गर्छौं सम्पत्ति सार्वजनिक गर्छौं भन्नेसम्मको कुरा पनि गर्यो कति सम्भव हुन्छ यी विषयहरू भनिएका विषयहरू
सर्वप्रथम यहाँले जो सुरुमा भन्नु सबै दलले जेएनजी पुस्ताको आन्दोलनलाई स्वीकारेका छन् भन्ने कुरा सत्य होइन कंग्रेस एमाले अहिले पनि के छन् भने जेएनजी पुस्ताको आन्दोलन चाहिँ यो
यहाँको पार्टीमा अलिक बढी केन्द्रित भइरहेको हुन्छ
हाम्रो पार्टीले स्वीकारेको
छ कांग्रेस
पुस्ताको भावनालाई सम्मान गर्दै केन्द्रीय समितिको पुनः बैठकले केन्द्रीय समितिले आज समितिमा बदल्ने निर्णय गरेको छ यहाँलाई थाहा छ मङ्सिरमा विशेष महाधिवेशन गर्ने त्यति मात्र होइन हामीले विचार मिल्नेसँग पार्टी एकता गर्ने संयुक्त मोर्चा गर्ने ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउने आफ्ना एजेन्डासहित निर्वाचनमा जाने पार्टीका नेतृत्वको नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने जेएनजी आन्दोलनले उठाएका नेपोटिजमका विषयलाई गम्भीर रूपमा लिने र अब तत्काल सबै नेताहरूले सचिवालयबाट परिवारलाई हटाइदिने होइन आफ्नो परिवार नराख्ने निर्णय गरेको छ पार्टीका सबै कमिटीमा जेएनजी पुस्ताको प्रतिनिधित्व अनिवार्य गराउने र पार्टीलाई प्रविधि मैत्री बनाउने हामीले जेएनजीको माग भनेको मूलत नेपाली जनताको भावना हो त्यो प्रतिबिम्बित भएको छ यस कारणले गर्दा नेपाली जनताको इच्छा आकाङ्क्षा अनुसार नै पार्टी निर्माण गर्नुपर्छ पार्टी पुनर्गठन गठन गर्नुपर्छ भन्ने ढङ्गले हामी विशेष महाधिवेशन जाँदैछौँ यहाँले जे भन्नुभयो विचारको आधारमा पार्टी निर्माण हुन्छ कम्युनिस्ट पार्टीहरू विचारान्तर राजनीतिक कार्यक्षाको आधारमा निर्माण हुन्छन् त्यस कारण विचारमा जसले श्रेष्ठतम नेतृत्व अबलतम नेतृत्व गर्न सक्छ र शारीरिक रूपमा तन्दुरुस्त छ उसैले नेतृत्व प्रदान गर्छ यस कारण गर्दा युवा वृद्ध भन्ने हुँदैन आइडियोलोजी र बायोलोजी फरक कुरा हुन् होइन हेल्थ र नलेज फरक कुरा हुन्छन् त्यस कारण गर्दा जो अब्बल नेतृत्व प्रदान गर्न सक्छ त्यसरी नेतृत्व प्रदान गर्छ हाम्रो पार्टीमा कम्युनिस्ट प्रचण्डको भन्दा पनि कम्युनिस्ट प्रचण्ड को सोपानमा तलसम्म हामीले नेतृत्व प्रदान गर्न सक्या हो उहाँको अब्बल
भनेको. अब भोलि अब यहाँहरूले जुन महाधिवेशन भन्नुभएको छ त्यसमा फेरि अध्यक्ष प्रचण्ड उम्मेद्वार हुने फेरि नेता हुने सम्भावना कति छ अथवा रूपान्तरण पुस्तान्तरणको कुरा किनभने किन पनि आशंका गरिएको छ भने यहाँले अहिले भनेका कुराहरू माओवादीका थुप्रै बैठकहरूले निर्णय गरिसक्यो. हामी सम्पत्ति सार्वजनिक गर्छौं, जीवनशैलीमा रूपान्तरण गर्छौं, चाहिँ सचिवालयमा परिवार हटाउँछौं. यहाँका कति निर्णय छन् ती निर्णयका चाङ अहिले हेरे हुन्छ. त्यो विभिन्न मितिमा भएका छन् तर कार्यान्वयनमा आएन नि त. अब आउँछ कि आउँदैन त
होइन. अब कारणमा ल्याइएन भने माओवादी सकिने या सचिने यो एउटा निर्णायक मोडमा छ. त्यस कारण अब हामीले लिएका निर्णयहरू कारणमा ल्याइएन भने त माओवादीलाई जनताले अनुमोदन गर्दैन. जनताले अनुमोदन गर्नको निम्ति एउटा चाहिँ तयार पार्टी निर्माण गर्ने, जनताले अनुमोदन गर्न लागेको पार्टी निर्माण गर्न निम्ति यी निर्णयको व्यवहारिक कारण हुन्छ. र यो पुस्तान्तरण र रूपान्तरण भन्ने कुरा चाहिँ के हो भने प्रतिस्पर्धामा अब्बलता जसले कायम गर्छ त्यही नै चाहिँ अब नेतृत्व प्रदान गर्छ. अहिले पछिल्लो केन्द्रीय समितिको बैठकमा पनि तीनवटा दस्तावेज आएको कुरा यहाँलाई राम्रोसँग थाहा छ. कमल नारायण काशी, कमल जनार्दन शर्मा र अध्यक्ष कमल प्रचण्ड पछि अन्तत अध्यक्ष कमल प्रचण्डको चाहिँ प्रतिवेदनलाई सर्वसम्मत पास गरिएको छ. त्यसपछि 95% केन्द्रीय सदस्यले लिखित रूपमै कमल प्रचण्डको नेतृत्व नै अनिवार्य हो, उहाँको राजीनामा अथवा चाहिँ अब कार्यवाहक प्रमुख दुईटैलाई अस्वीकार गरेको अवस्था छ. त्यस कारणले कमल पार्टी निर्माण चाहिँ पार्टी पङ्क्तिले गर्छ. पार्टी सत्तामा पार्टी पङ्क्तिको हात हुन्छ भने राजकीय सत्तामा जनताको हात हुन्छ. त्यस कारण पार्टी कार्यकर्ताले जसलाई अनुमोदन गर्छ त्यही नेतृत्व हुन्छ. अध्यक्षमा प्रचण्ड पनि आउन सक्नुहुन्छ. प्रतिस्पर्धामा अरू कसैले अब्बलता कायम गर्नु गर्नुभयो भने उहाँलाई पनि मानिन्छ. तर अब आउने निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी र केन्द्रीय समितिको निर्वाचन हुन्छ र कार्यकर्ताले निर्वाचित गर्छन्.
जस्तो अब एउटा माओवादीबाट आम तौरमा चाहिँ कस्तो खालको टिप्पणी भएको छ भने अब डाक्टर बाबुराम भट्टराई जो यहाँहरूकै पूर्व नेता हुनुहुन्थ्यो उहाँले आफ्नो पार्टीको अध्यक्ष मैले त्यागे भन्नुभयो. त्यसपछि यहाँहरूको पार्टीले पनि कार्यसमिति केन्द्रीय कार्यसमिति विघटन गर्यो, चाहिँ आयोजक समिति गठन गर्यो विशेष महाधिवेशनका लागि. अब अध्यक्ष प्रचण्डले चाहिँ छोडेर अब यो सन्देशहरू दिएर एउटा उदाहरण प्रस्तुत गर्नुहुन्छ कि भन्ने टिप्पणी छ. भनेको उहाँ आफै पनि प्रतिस्पर्धी हुनुहुने अवस्था देखियो नि त.
होइन, प्रचण्ड मैले भने बाबुरामजीले त पार्टी बनाउनै सक्नु भएन. कमल प्रचण्ड बन्न उहाँले पार्टी फुटाउनु भयो, न प्रचण्ड बन्न सक्नुभयो न पार्टी बनाउन सक्नुभयो. उहाँले पार्टी छोड्नु नछोड्नुमा कुनै तात्विक भिन्नता राख्दैन नेपाली राजनीतिमा. अध्यक्ष कमल प्रचण्डलाई अध्यक्ष उहाँलाई चाहियो होइन कि, मूलत राष्ट्रलाई अहिलेको हामीलाई चाहियो हो. अन्तर्राष्ट्रिय व्यक्तित्व हिसाबले लोकप्रियता नेपाललाई चाहियो.
अनि सबै पार्टीले भनौँ न, एमाले अध्यक्ष ओली चाहिने, यहाँहरूलाई प्रचण्ड चाहिने, काङ्ग्रेसलाई देउबा चाहिने भने अनि यो रूपान्तरण चाहिँ कसरी हुन्छ त?
अहिले समकालीन राजनीतिमा अन्तर्राष्ट्रिय व्यक्तित्व अन्तर्राष्ट्रिय लोकप्रियता हिसाबले कमल प्रचण्ड बाहेक अरू छ त. अन्तर्राष्ट्रिय डिल गर्ने हिसाबले कुटनीतिक सम्बन्ध कायम गर्ने, राष्ट्रिय स्तरमा अभिभावक निर्वाह गर्ने, हाम्रो
सबै पार्टीले त्यही भनिरहेछन्. समस्या भनेपछि यथास्थितिमै राजनीति चाहिँ घुमिरहने भयो नि त.
अनि मैले अघि भने पार्टीको नेतृत्व निर्वाचन चाहिँ पार्टी पङ्क्तिले गर्छ. पार्टी पङ्क्तिभित्र जो लोकप्रिय छ त्यही नेता हुन्छ हो. पार्टीभित्र चाहिँ बहुसङ्ख्या अधिकतम सङ्ख्याले जसलाई अनुमोदन गर्छ त्यही नेतृत्व हुन्छ. त्यस कारण हाम्रो अध्यक्ष कमल प्रचण्डको विकल्प कमल प्रचण्ड नै हो. अब कमल प्रचण्डले नै भन्नु पऱ्यो कि मैले अब मेरो पावर सिफ्ट गर्छु होइन, म अरू कुनै समितिमा बस्छु भन्नुहुन्छ. अध्यक्ष कमल प्रचण्ड हामीलाई अध्यक्ष चाहिएको छ, मुलुकलाई अध्यक्ष चाहिएको छ, सर्वारवर्गलाई अध्यक्ष चाहिएको छ. त्यस कारणले गर्दा मलाई विश्वास के छ भने जसरी अहिले मिनी महाधिवेशनको रूपमा केन्द्रीय समितिको 95% उहाँलाई अनुमोदन गर्यो होइन, अहिले कमल जनार्दन शर्मा र कमल चाहिँ नारायणगढ सेठले त कार्यवाहक प्रमुख बनाएर कमल प्रचण्ड राजीनामा दिनुपर्छ अथवा संयोजक थिए अरूलाई बनाउनु पर्छ भन्नुभएको थियो नि त. त्यो कुरा त अस्वीकार गर्नु त
भनेको चाहिँ अब यसको भित्री मकसद चाहिँ समय व्यतीत गरौँ, परिस्थिति हेरौँ र तर अध्यक्ष उहाँ नै हो, पार्टी उहाँले नै चलाउने भयो नि त.
होइन, महाधिवेशनमा जाँदा महाधिवेशन प्रतिनिधिले जसरी अहिले 95% केन्द्रीय समितिले कमल प्रचण्ड चाहिन्छ भने
त्यो त पटक पटक यहाँहरूले त्यो त यहाँहरूको पार्टीमा देखिएकै छ नि त. पटक पटक यहाँहरूले चाहिँ प्रत्यक्ष मतदान भने पनि अन्तिममा हुन्छ के भने त सबैले देखेकै छन्.
होइन, यो पटक चाहिँ प्रत्यक्ष मतदान प्रक्रियाबाट नेतृत्व निर्वाचित गरिन्छ,
उहाँलाई फेरि अध्यक्ष बनाइन्छ,
कुनै शंका छैन,
फेरि अध्यक्ष उहाँलाई बनाइन्छ.
प्रतिस्पर्धामा ध्वाङ खाप्ने जसले बढी मत ल्याउँछ त्यही अध्यक्ष हुन्छ. अध्यक्ष गर्न प्रचण्ड पनि जोडिनुहुन्छ, उहाँसँग प्रतिस्पर्धा जो गर्न आउँछ जसले जित्छ त्यसलाई अध्यक्ष मानिन्छ. नेतृत्व चाहिँ सुम्पिने कुरा सहज छ तर लोकतान्त्रिक विधिबाट वृहत जनवादको अभ्यास
अहिलेको यो आन्दोलन पछि विद्रोह पछिको जनमतले त्यो कुरा स्वीकार गर्छ त. आम तौरमा यहाँहरूको जुन भोट घटेर गएको छ यहाँहरू सपना बेला बेला देख्नुहुन्छ, यहाँको अध्यक्ष भन्नुहुन्छ 64 जस्तै गर्छौं. अब 64 जस्तै भोट ल्याउनलाई मत ल्याउनलाई त्यस्तो पार्टी बन्नलाई अब अहिले यहाँहरूले गरेको यो अभ्यासले यो आन्तरिक प्रतिस्पर्धा यी यावत कुराहरूले चाहिँ सहयोग गर्छ, यहाँहरू फेरि ठूलो पार्टी हुनुहुन्छ भन्ने यहाँहरूलाई लाग्छ त?
यो त जेएनजी पुस्ताको माग होइन, जेएनजी पुस्तामा त सुशासन हो होइन, प्रत्यक्ष कार्यकारी हो, त्यसपछि सामाजिक सञ्जालमा
त्यसको त समीक्षा भएकै छ, सकिएन भनेर नेताहरूका नेताहरूका सम्पत्ति
प्रतिस्पर्धामा अपलता कायम गर्नु, प्रचण्डमा योग्य दक्ष सक्षम कुशल नेतृत्व आइसकेपछि स्वतः के भन्छ विस्थापन भइहाल्छ नि।
नाइन व्यक्तिमा त अब बहस रहेन, व्यक्तिमा बहस रहेन, यहाँले यहाँले कुरा भनिसक्नुभयो, ठिकै छ, यहाँले त्यो कुरा भनिसक्नुभयो, अब त्यसमा फेरि नजाउँ। मैले भनेको चाहिँ अब अध्यक्ष प्रचण्डकै अध्यक्षतामा रहेको माओवादीले अहिलेका यी यावत एजेन्डाहरू म्यान्डेटहरू पूरा गर्छ र जनताले फेरि मध्येर यहाँलाई ठूलो पार्टी बनाउँछन् भन्ने विश्वास यहाँहरूलाई छ भने मात्रै भयो।
हो, धेरैले विश्वास गराएको थियो र हामी 10 वर्ष सङ्गठित विद्रोहमा हतियार उठाउँदै गर्दा सामन्तवादको प्रतिनिधि संस्था राज संस्थाको समन्वय गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा स्थापना गर्ने संकल्प गर्दै गर्दा सबैले भन्थे नि त गुलीले चलाएर चाहिँ अब
त्यतिखेर त हतियार उठाउनु, अब त हतियार उठाउने अवस्था छैन नि त।
होइन, अहिले होइन, सत्ता प्राप्ति गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हतियार उठायौँ, अब विवेक बल होइन, विवेक चाहिन्छ, विचार चाहिन्छ, विवेकले नेतृत्व गर्ने, विचारले नेतृत्व गर्ने, हामी पारदर्शी नेतृत्व गर्ने होइन, जनप्रति जनताप्रति उत्तरदायी हुने, जवाफदेही हुने र मुद्दा मार्फत एजेन्डा मार्फत नेतृत्व गर्ने हो। हाम्रा एजेन्डा जनताले अनुमोदन गरिसकेका छ, 18 मिनट सरकार सञ्चालन, सुशासन, समुदाय, सामाजिक न्यायका मुद्दा, प्रत्यक्ष कार्यकारी राष्ट्रपति मुद्दा, पुनः समपार्थी निर्वाचन प्रणाली र संसद बाहिरको मन्त्री परिषद मुद्दा, जो अहिले संसदभन्दा बाहिरको अन्तरिम सरकार बनेको छ, त्यो हाम्रो आफ्नो एजेन्डा हो, तर लिखित रूपमा हामीले राखेका छौँ। हाम्रो एजेन्डालाई जनताले अनुमोदन
गराएर
उम्मेद्वार लिएर जनतामा जान्छौँ, जनताले फेरि जसको विचार उसको नेतृत्व, जसको नीति उसको नेतृत्व नयाँ ढङ्गले अनुमोदन गर्छ।
हामी अन्तर्सम्वादमा छौं। जेएनजीको आन्दोलनपछि रूपान्तरणको आवश्यकता महसुस गरेका राजनैतिक दलहरूले त्यसका लागि छलफल, बैठक र प्रक्रिया अगाडि बढाएका छन्। त्यसमध्येको एउटा दल माओवादी केन्द्रले केन्द्रीय समिति भंग गरी मंगिरमा विशेष महाधिवेशन गर्ने भनेको छ। त्यसका लागि उसले अध्यक्ष प्रचण्डकै संयोजकत्वमा आयोजक समिति गठन गरेको छ। दलीय गतिविधि र रूपान्तरणको आवश्यकताबारे माओवादी नेता लेखनाथ दाहालसँग हामी कुराकानी गरिरहेछौं। अब दाहालज्यू, यहाँले भनेको कुरामा आउँदाखेरि चाहिँ अहिले राजनीति ठ्याक्कै यहाँहरूको मुद्दाको केन्द्रमा छ, यहाँले अहिले भन्न खोजेको अझै अलिकति स्पष्ट पारिदिनुहोस्। उदाहरणको लागि यहाँहरू चाहिँ प्रत्यक्ष कार्यकारीको कुरा गर्दै हुनुहुन्थ्यो, संसदभन्दा बाहिरका मानिसहरू मन्त्री हुनु पर्यो भन्दै हुनुहुन्थ्यो, अन्य विभिन्न हिसाबले पनि राजनीति यहाँहरूको अनुकूलतामा अगाडि बढायो।
यहाँ अहिले मात्र नभएर हुन, संघीयता, गणतन्त्र, धार्मिक विश्वास, समावेश, संतानी सहितको जो सामाजिक न्याय सहितको संविधान छ, त्यहाँ 90% मुद्दा 2057 सालको चुनाव बैठकमा माओवादीले पास गरेको दस्तावेजको आधारमा संविधान बनाउनु हो। र अहिले उठाएका मुद्दा पनि जो जेएनजी पुस्ताले उठाएका छन् त्यो माओवादीले डकुमेन्टेसन छ, दस्तावेजीकरण गरेका मुद्दा हुन्, त्यस कारण नीतिगत हिसाबले माओवादीकै वरिपरि, गण प्रचण्डकै वरिपरि यो राष्ट्रिय राजनीति छ, जनताको भावना अपेक्षा पनि त्यहाँ त्यहाँ छ, र जनताको अपेक्षाको प्रयत्न गर्न लायकको पार्टी माग गर्ने, लायकका योग्यतम नेतृत्व लिएर उम्मेद्वार लिएर जनतामा जाने हाम्रो अब भावी रणनीति हुन्छ।
भनेको यहाँहरूले यो अहिलेको अवस्थालाई अनुकूलता महसुस गर्नुभएको छ होइन त?
प्रतिकूल होइन, भू राजनीतिको हिसाबले त राष्ट्रियता सङ्कटमा छ, भौगोलिक अखण्डता सङ्कटमा छ होइन, संविधान, लोकतन्त्र सबै सङ्कटमा छ। यसलाई हामीले क्रान्ति परिवर्तन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र पछि गरेर एक ठाउँमा उभिएर, पहिले त राष्ट्र हो, जनता हो, त्यसपछि पार्टी हुन्छन्, मुद्दा हुन्छन्, त्यस कारणले इतिहासको सबभन्दा सङ्गीन गढीमा यति धेरै अप्ठ्यारो अवस्थामा नेपाल कहिल्यै थिएन। भू राजनीति दुष्दबाव छ, भू राजनीति प्रभाव छ, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन देखिएको चाहिँ फेरबदल छ, यस कारणले गर्दाखेरि हामीलाई सजिलो त छैन सिङ्गो देश एकताबद्ध नभइकन होइन, आवेगले होइन विवेकले चाहिँ हामीले नेतृत्व गर्ने तागत राखेनौँ भनेदेखि हाम्रो राष्ट्रियतै रहने कि नरहने, यो एउटा गम्भीर सङ्कटमा छ। यस मामलामा हामी जिम्मेवार त बन्नै पर्छ, तर पार्टी निर्माण गर्ने विषयमा जनताको अपेक्षा, सडकको भावनाको सम्मान गर्दै पार्टी निर्माण चाहिँ पार्टी पङ्क्तिले गर्छ, पार्टी पङ्क्तिले नै नेतृत्व अनुमोदित गर्छ भन्ने कुरा चाहिँ सत्य हो।
केही ठाउँहरूबाट जसरी आशंका व्यक्त भएको छ, यसमा यहाँको आफ्नो स्पष्ट धारणा भन्नुहोला, कतिपयले चाहिँ माओवादीका लागि यो अहिले अनुकूल भयो, माओवादीले अनुकूल अवस्थाको सिर्जना गर्यो, यहाँको अध्यक्ष आफैले पनि क्षति पुर्याइयो, क्षति पुग्यो भन्ने जुन चाहिँ शब्द यहाँको अध्यक्षबाट निस्क्यो, त्यसका बारेमा दलहरूभित्रैबाट, काँग्रेस एमाले भित्रैबाट र कतिपय त काँग्रेस एमालेका नेताहरूले पनि भन्नुभयो कि माओवादीको संलग्नता यहाँका कतिपय मानिसहरूको आयो, यहाँले स्पष्टीकरण पनि दिनुभयो कि हामी पार्टीगत रूपमा हाम्रो यो होइन भनेर, भनेको यहाँहरूले चाहिँ जानेर नजानेर गरे पनि नगरे पनि पछिल्लो अवस्था जुन सिर्जना भयो यसले कहीँ न कहीँ काँग्रेस एमालेलाई भन्दा यहाँहरूलाई अनुकूलता सिर्जना गर्यो भन्ने भाष्य सत्य हो?
त्यो गलत हो। हामीले मुद्दाको हिसाबले जेएनजी पुस्ताका मुद्दाहरू चाहिँ माओवादीसँग जोडिएको हुनाले हामीले ऐक्यता जारी गऱ्यौँ मुद्दाको हिसाबले। तर जेएनजी पुस्ताले नै होइन चौकी कब्जा गर्ने, हतियार लुट्ने, होइन मान्छेलाई कुटी कुटी मार्ने, संसद भवन जलाउने, अख्तियार अदालत जलाउने सबै काम जेएनजी पुस्ताले गरे होइन। सुनिश्चित षड्यन्त्र छ, ग्रान्ड डिजाइन छ, प्रतिगामीहरू त्यहाँ घुसपेट भए जेएनजी पुस्ताको नकाबमा जो प्रतिगमन चाहिँ एउटा ल्याउ मतलब चाहिँ ल्याउने प्रतिगमन गर्ने जो कु गर्ने जुन एउटा बनियत थियो त्यो मामलामा हाम्रो विरोध छ र हामीले भनेका छौँ उहाँहरूलाई कानुन कठामा ल्याउनुपर्छ, अनुसन्धान दायर ल्याउनुपर्छ। अहिले न्यायिक छानबिन आयोग पनि बनेको छ, मलाई विश्वास छ कि उहाँहरूले निष्पक्ष छानबिन गर्नुहुन्छ र उहाँ कानुन कठामा ल्याउनुहुन्छ। त्यसमा मुद्दामा हाम्रो सहमति हो, लुटपाट हत्या हिंसा आतंकमा हाम्रो कुनै संलग्नता छैन, जो संलग्न छ त्यसलाई कार्य गर्न चाहिँ हामीले विज्ञप्ति नै जारी गरिसकेका छौँ।
अब हामी अन्त्य अन्त्यमा छौँ, सरकारले चुनावका लागि सहयोग गर्न दलहरूलाई पनि भनेको छ, भाग लिन पनि भनेको छ, अब यहाँहरूले सरकारलाई कसरी सहयोग गर्नुहुन्छ, यहाँको पार्टीका आन्तरिक गतिविधिहरू अब कसरी अगाडि बढ्छन्, विशेष महाधिवेशनसँगै यहाँहरू चुनावको तयारीमा पनि जानुपर्ने छ।
हामीले आन्तरिक पार्टी पंक्ति सुदृढ गर्ने, एकताबद्ध र मजबुत पार्टी निर्माण गर्ने महाधिवेशन, पार्टी कार्यकर्ताबाट अनुमोदित नेतृत्व निर्माण गर्न हामीले महाधिवेशन मङ्सिरमा गर्छौँ। त्यो अनुमोदित नेतृत्व लिएर निर्वाचनमा जान हामीले चाहिँ योग्यतम र जेएनजी पुस्ताको सहभागिता सहित योग्य लोकप्रिय नेतृत्व हामीले के गर्छौँ लिएर निर्वाचनमा जान्छौँ। त्यस कारण महाधिवेशन निर्वाचन सँगसँगै पार्टी सत्ता र राजकीय सत्तामा नेतृत्वदायी भूमिका निर्वाह गर्न लायकको पार्टी माग गर्ने र लायकका उम्मेद्वार लिएर हामी जनतामा जाने हाम्रो शर्त के छ भने फागुन तोकिएकैसम्म फागुन 21 भित्रै अन्तरिम सरकारले निर्वाचन गर्नुपर्छ र समग्रतामा यो लोकतन्त्र संविधानको रक्षा राष्ट्रियताको रक्षामा चाहिँ अब हाम्रो अन्तरिम सरकारलाई सहयोग पनि हुन्छ समर्थन पनि छ र हाम्रो तर्फबाट सकारात्मक कामको चाहिँ समर्थन र सरकारले गरेका कमजोरीको आलोचना हामी सँगसँगै लिएर अगाडि बढ्छौँ।
दाजु यहाँलाई महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो माओवादी नेता लेखनाथ दाहाल। अन्तर्संवादमा कुराकानी गर्नुहुँदै जेएनजी आन्दोलनपछि रूपान्तरणको आवश्यकता महसुस गरेका दलहरूले त्यसका लागि छलफल बैठक र प्रक्रिया अघि बढ़ाएका छन्। माओवादी केन्द्रले केन्द्रीय समितिको भंग गरेको छ र मंगिरमा विशेष महाधिवेशनको घोषणा गरेको छ, उसले त्यसका लागि आयोजक समिति पनि गठन गरेको विषयमा अन्तर्संवादमा कुराकानी गर्दैथ्यौं। प्राविधिक मित्रहरू शंकर भण्डारी र उत्तम पाण्डेलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।